السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ کے ساتھ میزبان بہجت حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں اسفر امام اور انجینئر ہیں ڈین کرافٹن. میڈیا ویو 972 کلو ہرٹس کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں. اردو وی او اے ڈاٹ کام پر لاگ ان کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے. تو آئیے پروگرام کا باقاعدہ آغاز کرتے ہیں. پروگرام جہاں رنگ میں آج ہم جن موضوعات پر اپنے تجزیہ کاروں کی رائے لیں گے کچھ اس طرح سے ہیں. پاکستان افغانستان میں دیر پا امن کی حمایت کرتا ہے اور امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ بامانی امن بات چیت کے لیے طالبان کو تشدد کی کارروائیوں سے باز رہنا ہوگا. پھر ہم بات کریں گے ٹرانسپیرنسی انٹرنیشنل کی رپورٹ کی جس کے مطابق پاکستان میں کرپشن میں اضافہ دیکھا گیا اور اسکور بڑھنے کی بجائے کم ہو گیا. اس کی وجوہات کیا ہیں ایک جائزہ لیں گے. پھر سوئٹزرلینڈ کے مقام ڈیووس میں عالمی اقتصادی فورم میں وزیر اعظم عمران خان نے امریکہ کے صدر سمیت عالمی لیڈروں سے ملاقاتیں کی. مجموعی طور پر یہ دورہ کیسا رہا پاکستان کے تناظر میں. اور آخر میں ہم صدر ٹرمپ کے خلاف مواخذے کے مقدمے کی تازہ ترین صورتحال بھی آپ کو بتائیں گے. تو یہ تھے ہمارے پروگراموں کا کچھ تو آئیے ہم باقاعدہ آغاز کرتے ہیں. ہمارے ساتھ ہیں ڈاکٹر زمرد اوان پاکستان سے اور یہاں امریکہ سے ہمارے ساتھ ہیں ڈاکٹر عاصم یوسف زئی. آپ دونوں کو پروگرام میں ہم خوش آمدید کہتے ہیں. بہت بہت شکریہ پروگرام میں ہمارا ساتھ دینے کا. تو پہلے میرا سوال ڈاکٹر زمرد سے ہوگا جس کے لیے ہم امریکہ اور افغان طالبان کے درمیان امن مذاکرات جاری ہیں. جیسا کہ آپ سب جانتے ہیں گزشتہ ایک سال سے یہ سلسلہ شروع ہوا اور حال ہی میں امریکہ کے دورے کے دوران پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے کہا کہ ان مذاکرات میں پیش رفت کے حوالے سے پاکستان کا رول بہتر اور مثبت رہا ہے اور اس کا تذکرہ بھی انہوں نے کیا بڑے اچھے انداز میں. ڈاکٹر اوان آپ کے خیال میں اس وقت جو صورتحال ہے اس کے تناظر میں آئندہ دنوں میں پاکستان سے کس رول کی توقع کی جائے گی اور پاکستان کا رول کیا رہے گا؟
جی بہت شکریہ. اصل میں آپ نے بڑی اچھی طریقے سے پہلے ہی بتا دیا ہے کہ یہ جو پاکستان کا کردار ہے امریکہ اور افغانستان کے درمیان میں پیس ٹاک کے سلسلے میں وہ کافی اتار اور چڑھاؤ کا شکار رہا ہے پچھلے ایک سال میں. اور اس کی بنیادی وجہ جو دیکھنے میں آتی ہے وہ یہ ہے کہ امریکہ اور طالبان دونوں کے درمیان ایک دو کوالٹیز ہیں جو کافی مشترک ہیں اور وہ ہے ایک یہ دونوں امپلسو ہیں اور انپرڈکٹیبل ہیں. اس وجہ سے کیونکہ پہلے پیس کی بات کی جاتی ہے اور ساتھ ہی اٹیک شروع ہو جاتے تھے طالبان کی طرف سے اور ٹرمپ بھی پہلے ایک پوری معاہدہ طے پایا اور اس کے بعد اس سے وڈرال کر گئے پچھلے سال. تو یہ ایک ان کے درمیان میں ایک خصوصیت تو دونوں میں پائی جاتی ہے جو مشترک ہے. اب بات یہ ہے کہ ہم نے دیکھا ہے کہ اب کچھ سافٹ ٹون آنا شروع ہوئی ہے طالبان کی طرف سے اور انہوں نے انٹرا افغان ڈائلاگ کی بات کی ہے اور یہ بھی کہا ہے کہ اشرف غنی کی حکومت بھی ساتھ میں وہ بھی اس میں شامل ہوں گے اور اس پہ بات کی جائے گی. اس وقت یہ بھی دیکھنا بہت ضروری ہے کہ امریکہ کے اندر کیا پریشر بن رہا ہے. جیسا کہ ہم دیکھ رہے ہیں کہ صدارتی مہم میں انہوں نے کہا تھا کہ ہم ودرا کریں گے اپنے ٹروپس اپنے فوجیوں کو واپس لے کر آئیں گے اور وہ ابھی تک وعدہ پورا نہیں ہوا. ایک طرف وہ وعدہ ہے اور ساتھ ہی مواقفے کا سامنا وہ کر رہے ہیں اس وقت. اور اس وقت ایک اور بھی اس میں بڑی اہم بات ہے, آپ نے دیکھا ہوگا پچھلے دنوں اینٹی وار کیمپین جو واشنگٹن میں اور جو تین ونگ اسٹیٹس ہیں وسکانسن مشیگن اور پینسلوینیا میں چلی ہے تو وہ بہت اسٹرانگ پریشر بلڈ کر رہے ہیں. اور یہ وہ تین اسٹیٹس ہیں جو کہ نہ تو ڈیموکریٹک وہ اس میں آتی ہیں نہ ریپبلکنس کے کا ادھر ہولڈ اسٹرانگ ہے. اس صورت میں بڑا ضروری ہے کہ وہ ایک ایسا ڈیل کو فائنلائز کریں جس کے اندر ان کے وعدے بھی پورے ہوں اور پیس کی بات بھی ہو. یہاں ایک بہت اہم بات ہے کہ 1400 ٹروپس ابھی افغانستان میں ہیں امریکہ کے, 2400 امریکن ٹروپس جو ہیں وہ مارے گئے ہیں 2001 سے اب تک, $1 ٹریلین جو ڈالر ہے $1 ٹریلین کا ایکسپینڈیچر جو ٹیکس پیئر کا ہے وہ ہو چکا ہوا ہے. تو یہ سارے ڈائنامکس جو ہیں وہ امریکہ کو اس طرف پش کر رہے ہیں کہ وہ کریں. اب آ جاتے ہیں پاکستان کے ساتھ معاملات میں. پاکستان کے پاس اس وقت یہ بہت اہم موقع ہے تین موضوعات کے ریفرنس سے. سب سے پہلا موضوع تو یہ ہے کہ ایف اے ٹی ایف کا معاملہ طے ہونے والا ہے اور اگر اب وہ نہ نکلا گرے لسٹ سے تو بلیک لسٹ میں ڈالا جا سکتا ہے. تو اس وقت بڑا ضروری ہے کہ وہ اس کو اپنے آپ کو سیف کر لے اور امریکہ کو کہے کہ وہ کردار ادا کرے انٹرنیشنلی لابنگ کر کے اس کو اپنے آپ کو سیف کیا جا سکتا ہے اور وہ افغانستان کے ساتھ ان کے رول کو تھوڑا سا تو کنڈیشنل کریں اپنے بھی موضوعات کو دیکھنے کے ان کو इस हद तक फायदा है क्योंकि इंटरनेशनल एरिना के अंदर अपने मुफादात जरूर देखे जाते हैं।
देखे जाते हैं
दूसरा अहम कश्मीर का मामला है।
जी
कश्मीर के अंदर भी उनको चाहिए कि वो सासी का इनको कहीं बार बार उससे विड्रॉ करते हैं। ट्रंप ने भी कोई ऐसी बात नहीं की, एलिस वेल्स ने भी कोई ऐसी बात की जिसके अंदर खुल के कहा हो कि हाँ हम कश्मीर के मौजू को आगे लेकर जाएंगे। तो ये कुछ ऐसे मामला हैं और पोलिटिकल और भी इस तरह के जो इंडिया के साथ पाकिस्तान के मामला हैं उसमें इस कार्ड को अच्छी तरह इस्तेमाल करें। वहां अफगानिस्तान के मामला में आप आगे बढ़ रहे हैं तो कम अज कम कुछ ना कुछ तो पाकिस्तान को भी इस वक्त गेन करने की जरूरत है, इकोनॉमी के रेफरेंस से, सिक्योरिटी के रेफरेंस से। तो मेरा ख्याल है ये बड़ी यूनिक अपॉर्चुनिटी है और
जिससे पाकिस्तान
जिससे
पाकिस्तान फायदा उठा सकता है। लेकिन इस बारे में भी बहुत सारी चीजें हैं क्योंकि कुछ ममालिक ऐसे होते हैं उनके अपने मफादात भी बराह रास्त कुछ ऐसी सूरत हाल से जुड़े होते हैं जहां पर वो कोई मशरूत बात नहीं कर सकते। डॉक्टर आसिम यूसुफ सईद से बात करते हैं। डॉक्टर साहब, अमरीका के सदर डोनाल्ड ट्रंप ने कहा कि बामानी अफगान अमन बातचीत के लिए तालिबान को तशद्दुद की कार्रवाइयों को रोकना होगा। सदर ट्रंप डेवोस में आलमी इक्तसादी फोरम के इजलास के मौके पर अफगान सदर अशरफ गनी से गुफ्तगू करते हुए ये बात कर रहे थे। उन्होंने एक ये बयान एक ऐसे वक्त पर दिया है जब कतर के दारुल हुकूमत दोहा में अमरीका और तालिबान के मुज़ाकराती वफ्द के दरमियान बातचीत भी हुई है और बताया जा रहा है कि ये बातचीत अहम मरहले में दाखिल है क्योंकि समझौते की बात हो रही है। आप समझते हैं कि हालात की नज़ाकत को देखते हुए अब तालिबान अपनी कार्रवाइयों को रोकेंगे क्योंकि उन्होंने भी आर्जी जंगबंदी की बात तो की है लेकिन अमरीका जाहिर है कि मुस्तकिल तौर पर इन कार्रवाइयों को रुका हुआ देखना चाहते हैं, तो इसमें किस नौयत की पेशरफ्त की तवक्को करना चाहिए?
देखिए, एक बात तो यह है कि एग्रीमेंट जो है वो बिल्कुल तकरीबन वो मुकम्मल हो चुका है और उस पर सिग्नेचर्स जो है वो बहुत जल्दी होने वाले हैं। तो एक बात तो ये है, जहां तक तालिबान के वायलेंस का सवाल है तो जाहिर है वो उसको एक लेवरेज के तौर पर इस्तेमाल करते हैं और उन्होंने हमेशा से इसको एक लेवरेज के तौर पर इस्तेमाल किया है क्योंकि ये उनके पास वाहिद एक लेवरेज है जिसको वो मैदान जंग में वो इस्तेमाल करते हैं और उसी की वजह से उनको बर्तरी हासिल है मैदान जंग में। तो उसको वो आसानी से नहीं जाने देंगे। ये जो आरिजी की बात कर रहे हैं ये भी इसी तरह हम पहले भी हम देख चुके हैं कि इस तरह के बहुत सारे जो जंगबंदियां हैं या जो जो वायलेंस है उसमें कमी है, इस तरह की हम बहुत सारी चीजें देख चुके हैं और वो आखिर में जो है उसका कोई नतीजा नहीं निकलता है। तो अब भी इस वक्त भी तालिबान जो है वो एक एग्रीमेंट हासिल करने के लिए वो थोड़े से कंसेशन अभी दे रहे हैं, ये उसमें से एक कंसेशन है और जाहिर है अमरीका भी इस वक्त निकलने की कोशिश में है। तो इस वजह से मेरे ख्याल में वो जो भी तालिबान ऑफर करेंगे अमरीका उसको लेगा, जो भी चीज तालिबान मेज पे लाएंगे अमरीका वो खुशी से इस वक्त लेगा क्योंकि इस वक्त व्हाइट हाउस जो है वो इस पोजिशन में नहीं है क्योंकि उनके अपने इस वक्त जो प्रायोरिटीज हैं और वो प्रायोरिटीज जो है वो सारे इस वक्त फोकस हैं, जो नवंबर में इलेक्शन आ रहा है उस पे सारी प्रायोरिटीज जो है वो इस वक्त फोकस्ड है।
अच्छा, जी।
तो इस वजह से तालिबान जो है वो थोड़ा सा डेफिनेटली वो कंसेशन दे रहे हैं, वो करेंगे ये ऐलान और जंगबंदी का भी करेंगे और उसके साथ साथ वो जो है वो मतलब ये जो एग्रीमेंट है उस पे भी बहुत जल्दी सिग्नेचर जो है वो होने वाले हैं, लेकिन जो मसला है वो उसके बाद शुरू होगा। ये जो भी हो जाए, जो भी लौजनामा हो जाए, जो भी एग्रीमेंट हो जाए, उसके बाद का मसला है और वो ये है कि उसको इम्प्लीमेंट किस तरह से किया जाएगा क्योंकि उस इम्प्लीमेंटेशन जो हमने देखी है वो अफगानिस्तान में बहुत मुश्किल से होती है। बहुत सारे हमने लौजनामे देखे थे क्योंकि किसी वक्त में ये जो मुजाहिदीन लीडर थे ये मक्का भी गए थे और वहां पे भी उन्होंने कुरान शरीफ पे हाथ रख के लौजनामे किए थे और वो वापस आके फिर से जो है वो जंग शुरू हो गई थी। तो इस तरह के हम एग्रीमेंट्स हम देख चुके हैं, अब सिर्फ देखना यह है कि उसको किस तरह से इम्प्लीमेंट किया जाएगा,
काबिल अमल कैसे बनाया जाता
है एग्जैक्टली, ताकि फिर से जो है वो वायलेंस शुरू ना हो जाए।
अच्छा, इसके लिए हम बात करते हैं, फिर एक एक और सवाल है इसी सेगमेंट के लिए हम बात करते हैं। डॉक्टर अवान, ये बताइएगा, तालिबान के जाहिर है कि वहां पर दूसरे जो मुख्तलिफ ग्रुप हैं, इंतहा पसंद सोच रखने के और जासास पसंद ग्रुप हैं, उनके साथ उनके ताल्लुकात भी हैं, जैसे अलकायदा उनमें शामिल है। क्या आप ये समझती हैं कि अगर तालिबान एक समझौता कर लेते हैं और ये वादा भी करते हैं कि वो आर्जी तौर पर जंगबंदी को रोक देंगे या मुस्तकिल तौर पर जंगबंदी को रोक देंगे तो दूसरे जो असास पसंद ग्रुप हैं वो उनका साथ देने पर आमादा हो जाएंगे?
ये तो हमने पहले भी इस पे बात की है कि इस वक्त बहुत सारे इंतहा पसंद ग्रुप हैं, अगर तालिबान को टेबल पे आप ला सकते हैं और उनसे मुआहदा हो सकता है तो ये इम्पॉसिबिलिटी है कि इन जो शिद्दत पसंद ग्रुप हैं उनको ये रास्ता ना मिले, एक वैक्यूम ना मिले कि वो यहाँ पर कोई ज्यादा रोल प्ले कर सके, क्योंकि उसके बाद तो फिर आप तालिबान से ही बात करेंगे ना कि आपने ये कहा था ये नहीं हुआ, तो एटलीस्ट कोई तो अथॉरिटी होगी जिससे आप ये गुफ्तगु कर सकें कि आपने ये कहा था तो ये नहीं हुआ। एक और बड़ी अहम बात है जो यूसुफ साहब ने भी इसकी तरफ इशारा किया है कि ये सब मुआहदे के बाद ज्यादा काम करने वाला है, मुआहदा तो हो गया लेकिन उसके बाद जो रिबिल्ड करने का है उसमें पाकिस्तान बार बार ये कह रहा है और भी बहुत सारे एनालिस्ट ये बात कह रहे हैं कि ये इमीडिएट और रैपिड अनप्लान्ड विड्रॉल नहीं होना चाहिए, और क्योंकि इससे ज्यादा शिद्दत पसंद जो ग्रुप है उनको मौका मिलेगा अपना असर रसूख इस्तेमाल करने का, इसको प्लान्ड होना चाहिए और एक एक दर्जा बदर्जा होना चाहिए ताकि आराम से इनको वापस रिहेबिलिटेशन का टाइम मिल सके और चीजें सेटल हो सके, और उसमें जितने भी और फोर्सेस हैं, पाकिस्तान का किरदार है और जो वहां पर लोग लड़ रहे हैं उन सब का और ममालिक का जो असर रसूख है वो इस्तेमाल किया जाएगा पीस को इंश्योर करने के लिए, और वो सबसे बड़ा टेस्ट होगा अफगानिस्तान के लिए भी और पाकिस्तान के लिए भी।
अच्छा आसिम यूसुफ से हिसाब से बात करते हैं। डॉक्टर साहब ये बताइएगा, आखिरी सवाल भी है मेरा इस सेगमेंट का, क्योंकि आपके पास भी इतना ही वक्त था जो आपने हमसे कहा कि आप दे सकते हैं, इंट्रा अफगान डायलॉग की क्या सूरत देखते हैं, क्योंकि उसके बारे में भी बड़ी बातचीत की जा रही है कि तालिबान ने इतनी लचक का मुजाहरा किया है और ये भी कहा है कि वो अफगान इंट्रा अफगान डायलॉग से की तरफ भी आगे बढ़ेंगे, इस पेशरफ्त पर अमल दरामद होने का आप के इम्कान क्या हैं, क्या तवक्को रखते हैं आप?
उससे मैं ज्यादा पूरी उम्मीद नहीं हूँ। उसकी वजह यह है कि वो अमरीकियों को दिखाने के लिए तालिबान जो है वो शायद मतलब मेज पे आ जाए, शायद वो जो है वो अफगान हुकूमत के साथ मुज़ाकरात शुरू करें, लेकिन मसला इस वक्त एक और है और वो ये है कि इस वक्त जो इलेक्शन हुआ है अफगानिस्तान में उसके रिजल्ट जो है वो अभी तक कंटेस्टेड है, उसके अभी तक जो है वो फाइनल रिजल्ट नहीं आए हैं, तो अभी ये पता नहीं है कि मुज़ाकरात जो है वो किसके साथ शुरू किए जाएं, क्योंकि अगर अशरफ गनी की ग्रुप के साथ मुज़ाकरात शुरू किए जाएं तो शायद अब्दुल्ला अब्दुल्ला जो है वो इसमें शामिल ना हो जाए, इसी तरह से अगर अब्दुल्ला अब्दुल्ला को आगे ले आएं तो शायद अशरफ गनी का जो जो साइड है वो उसमें शायद आ ना जाए, तो इस वक्त एक बहुत सीवियर जो है वो स्प्लिट है दोनों लीडर्स के दरमियान, और ये जो है ये इंटर अफगान डायलॉग के लिए एक बहुत ही बुरी बात है, फ्यूचर के लिए बहुत बुरी बात है।
इसके साथ ही एक और भी सवाल है जो आप ही के जवाब से निकलता है कि जब हम ये बात तो करते हैं कि तालिबान के अंदर बहुत सारे धड़े हैं जो मुख्तलिफ दूसरे इंतहा पसंद असास पसंद ग्रुप हैं, उनके साथ आगे चलने की सूरत क्या होगी, बिल्कुल वही सूरत आपके जो पॉलिटिकल सियासी और जमहूरी अमल की बात जब हम करते हैं तो उसमें भी हमें यही तकसीम और यही इख्तलाफ नजर आता है, जैसे सदर साबिक सदर करजई किसी और तरह से देखते हैं, अब्दुल्ला अब्दुल्ला को आप देख लीजिए या फिर अशरफ गनी साहब को आप देख लीजिए, तो इस तरह जो बहुत सारे मुख्तलिफ सिविल ग्रुप्स हैं उनके दरमियान भी इख्तलाफ बहुत गहरा और नुमाया है, ऐसी सूरत में आगे बढ़ने की सूरत क्या होगी?
देखिए तालिबान जो है वो फिर भी मतलब एक एक यूनिफाइड ग्रुप है, उसमें अगर थोड़े से स्प्लिंटर ग्रुप हैं तो वो जब जब देखेंगे कि अभी उनकी शायद हुकूमत आने वाली है, क्योंकि वो एक 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 उम्मीद रखते हैं कि इस विड्रॉल के नतीजे में उनकी हुकूमत आने वाली है या कम से कम वो उनको एक बहुत बड़ा शेयर मिलने वाला है, जब वो ये देखेंगे कि उनको एक बहुत बड़ा शेयर मिलने वाला है या शायद जो अफगानिस्तान की जो इमारत है शायद वो बनने वाली है, तो मेरे ख्याल में ये सारे धड़े जो हैं ये एक साथ हो जाएंगे और वो क्योंकि उनके सामने एक मकसद है और वो यही है कि वो अफगानिस्तान को एक इमारत में तब्दील करना चाहते हैं, तो जितना भी अभी तक प्रोग्रेस हुआ है वो उस प्रोग्रेस के बिल्कुल खिलाफ हैं और वो मतलब वो हम देख चुके हैं कि किस तरह से जो ह्यूमन राइट्स हैं, जिस तरह से वुमेन्स राइट्स हैं, जिस तरह से एजुकेशन है, हेल्थ है, ये सारी चीजें हैं, ये सारी चीजें जो है ये उनके जो मैनिफेस्टो है ये उसके अगेंस्ट है, तो मेरा ख्याल है कि वो सारे धड़े जो है वो फिर भी इकट्ठा हो सकते हैं, लेकिन मसला जो है वो अफगानिस्तान के जो जो सियासी जो हुक्मरान हैं उनके लिए ये एक बहुत बड़ा चैलेंज है कि वो जो है वो एक पेज पर आ जाएं ताकि वो एक यूनिफाइड अपोजिशन जो है वो पेश कर सके।
बहुत बहुत शुक्रिया डॉक्टर आसिम यूसुफ से, यहाँ वाशिंगटन से हमारे साथ थे, डॉक्टर साहब आपसे मेरी बात फिर भी होगी, आपके वक्त का बेहद बेहद शुक्रिया। इस वक्त हमारे साथ डॉक्टर जमरत ردوان ہیں پاکستان سے, اور اس کے ساتھ ساتھ ہمارا اب ساتھ دیں گے اس اگلی سیگمنٹ میں جس میں ہم ٹرانسپیرنسی انٹرنیشنل کی بات کریں گے, اور اس میں ڈاکٹر زبیر اقبال ہمارے ساتھ ہیں یہاں واشنگٹن سے, اور اس کے ساتھ ساتھ پاکستان تحریک انصاف کے انفارمیشن سیکرٹری احمد جواد ہمارا ساتھ دیں گے, اور بیرسٹر امجد ملک کو ہم لنڈن سے اپنے ساتھ شامل کریں گے تاکہ اس کے بارے میں ایک مفصل آپ کے ساتھ گفتگو کی جا سکے. تو دنیا بھر میں بدعنوانی پر نظر رکھنے والے بین الاقوامی ادارے ٹرانسپیرنسی انٹرنیشنل نے کہا ہے کہ سال 2018 کے مقابلے میں 2019 میں پاکستان میں کرپشن کم ہونے کی بجائے بڑھی ہے. کرپشن بڑھنے کے باعث 10 برس میں پہلی مرتبہ پاکستان کا سکور بڑھنے کی بجائے کم ہوا ہے. ٹرانسپیرنسی انٹرنیشنل نے نیب کے موجودہ چیئرمین جاوید اقبال کی زیر قیادت قومی احتساب بیورو یعنی نیب کی کارکردگی کو تو بہتر قرار دیا. ادارے کا کہنا ہے کہ نیب پاکستان نے بدعنوان عناصر سے 153 ارب روپے نکلوا لیے ہیں, لیکن اس کے باوجود کرپشن سے متعلق انڈیکس میں پاکستان آگے بڑھنے کی بجائے پیچھے چلا گیا. ڈاکٹر وان, ان ساری کوششوں کے باوجود پاکستان کے سکور کے کم ہونے کی بڑی وجہ آپ کیا دیکھتی ہیں؟ بالکل کوئک کامنٹ کرتی جائیے گا تاکہ ہم زیادہ سوال کر سکیں.
جی, سب سے بڑی اس میں وجہ جو مجھے نظر آتی ہے وہ یہ ہے کہ جو قوانین بنے ہوئے ہیں اس زمن میں ان کو صحیح طریقے سے امپلیمنٹ نہیں کیا گیا, اور سیاسی ہم آہنگی نہیں ہے, کیونکہ اسی رپورٹ کا یہ انالیسس ہے کہ یہ دو خصوصیات ہیں جو دیکھی گئی ہیں ان ممالک کے درمیان جنہوں نے بہتر پرفارم کیا ہے اس انڈیکس کے اندر. ایک تو یہ وجہ, یہ کوئک جواب ہے. اب آگے میں اس کو مزید اگر ایکسٹینڈ کروں تو اس میں ہمارے لیے بہت اہم چیز ہے کہ جو عام اس کی تعریف ہے یا عام جو اس کی ڈیفینیشن ہے کرپشن کی, وہ تو یہ ہے کہ آپ کوئی پبلک آفس کو پرائیویٹ گین کے لیے استعمال کریں تو وہ کرپشن کہلاتی ہے. لیکن کرپشن اس کے بیونڈ ہے. ایک تو پولیٹیکل کرپشن ہے, ایک سوشل کرپشن ہے. پولیٹیکل کرپشن کو اگر ہم ڈیفائن کریں تو اس کے اندر الیکٹورل انٹیگریٹی آ جاتی ہے, سٹیزن کو امپاورمنٹ نہیں ہے, جو ایکٹیوسٹ ہیں ان کو پروٹیکشن نہیں ہے, جرنلسٹ کو نہیں پراپرلی مانیٹر کیا جاتا, اور اس کے ساتھ ساتھ سیپریشن آف پاور اداروں کے اندر نہیں ہے. یہ تو سیاسی کرپشن کی بات ہوگی, اور جہاں سوشل کرپشن کی بات آتی ہے تو وہاں پر خاندان کا کردار, معاشرے کا کردار, تعلیمی اداروں کا کردار, وہ بہت اہم ہے کہ وہ کس طریقے سے ایک شخص کو یہ سکھا رہے ہیں کہ اس نے زندگی کیسے گزارنی ہے اور کس طریقے سے ویلیو سسٹم ڈیولپ کیا گیا ہے معاشرے کے اندر.
بہت شکریہ ڈاکٹر آوان. ڈاکٹر اقبال سے بات کرتے ہیں. ڈاکٹر صاحب, ٹرانسپیرنسی انٹرنیشنل نے کرپشن کو روکنے کے لیے مختلف سفارشات بھی پیش کی ہیں, جن میں سیاسی فنانسنگ کا کنٹرول, سیاست میں پیسے اور اثر و رسوخ کو قابو میں کرنے, بجٹ اور عوامی سہولتوں کو ذاتی مقاصد اور مفاد رکھنے والوں کے ہاتھوں میں نہ دینے کی تجویز دی گئی ہے. آپ کے خیال میں ان سفارشات پر پاکستان میں حکومت وقت کس حد تک عمل درآمد کر سکتی ہے؟ کیونکہ سب سے بڑا جو اعتراض اٹھاتا ہے وہ یہی کہا جاتا ہے کہ قوانین پر عمل درآمد, جس کی طرف ڈاکٹر آوان نے بھی اشارہ کیا کہ اس پر بہت کمزوری کی صورت نظر آتی ہے.
یہ تو بالکل درست ہے کہ قانون تو گئے ہیں لیکن ابھی ان کو افیکٹولی امپلیمنٹ نہیں کیا گیا. ہوتا یہ ہے تمام دنیا میں یہ ایکسپیرینس رہا ہے کہ قانون تو بن جاتے ہیں لیکن ان کو امپلیمنٹ کرنے کے لیے جو ریگولیشنز لانی ہوتی ہیں اور امپلیمنٹیشن کے لیے جو انسٹرکچر بنانے ہوتے ہیں ان میں وقت لگتا ہے, تو نارملی ایک لیگ ہوتی ہے. سوچنا یہ ہوگا کہ آیا یہ لیگ ختم ہو رہی ہے کہ نہیں ہو رہی, لیکن اس کے متعلق ابھی تک کچھ معلوم نہیں ہے. لیکن میں یہ ضرور کہہ سکتا ہوں کہ دیکھیے, کوئی ملک بھی جب اس قسم کے اسٹیپس میں آتا ہے تو اس کو جسے کہتے ہیں نیگیٹو فورسز کا بھی مقابلہ کرنا ہوتا ہے. وہ گروپس جو اس قسم کی کرپشن سے فائدہ اٹھا رہے ہوتے ہیں وہ خاموشی سے نہیں بیٹھتے, وہ اپنی پوزیشن جو ہے اس کو مضبوط کرنے کے لیے امیجیٹلی ریسپانس لانے کی کوشش کرتے ہیں. تو ایسی سچویشن میں وقت لگتا ہے, گریجولی امپرومنٹس ہوتی ہیں. میں اتنا پیسیمسٹک نہیں ہوں, وہ اس لیے نہیں کہ دیکھیے پاکستان کے جو چینجز آ رہی ہیں وہ کئی علاقوں میں ہو رہی ہیں, اور یقیناً ہر چیز پہ اتنی فوکس نہیں ہے جتنا کہ ملنا چاہیے. وقت دیں, شاید اس میں امپروومنٹ پیدا ہو جائے.
اچھا, بیرسٹر ملک بھی ہمارے ساتھ ہیں اس وقت, ان سے بات کرتے ہیں. بیرسٹر صاحب, جو ٹرانسپیرنسی انٹرنیشنل کی رپورٹ ہے اس کے مطابق پاکستان کے علاوہ دیگر ملکوں میں بھی گزشتہ برس کرپشن میں اضافہ دیکھا گیا, جس کے بعد عالمی درجہ بندی میں ان ملکوں کا سکور بھی کافی نیچے چلا گیا, اور جن ممالک کی درجہ بندی میں تنزلی ہوئی ان میں بڑی حیرت کی بات آپ کو ہوگی کہ کینیڈا کا سکور 4 درجے تنزلی کے بعد 81 سے 77 ہو گیا, فرانس میں بھی کرپشن میں اضافہ ہوا اور اسکور 3 درجے تنزلی کے بعد 72 سے 69 ہو گیا ہے. تو یورپ میں بھی یہ دیکھا گیا, مغربی دنیا میں بھی یہ دیکھا گیا. عالمی سطح پر کرپشن کے خلاف کڑے قوانین اور ضابطے موجود ہیں, پھر بھی دنیا بھر میں کرپشن میں اضافے کی وجہ آپ کے خیال میں کیا ہو سکتی ہے؟ پاکستان کے حوالے سے تو ہم قوانین پر عمل درآمد نہ ہونے کی بات کرتے ہیں, لیکن بیرونی ملکوں میں تو قوانین کافی کڑے ہیں, ضابطے.
جی, دونوں کا میرا خیال موازنہ مشکل ہے. ایک تو پاکستان جیسے ممالک میں کرمنل جسٹس سسٹم بڑا ویک ہے, اور جو لا انفورسمنٹ کے ادارے ہیں کئی دفعہ کمپلیسٹ ہو جاتے ہیں ایک ہی لائن میں. جیسے آپ اینٹی کرپشن ڈرائیو نظر تو آئے گی لیکن اس میں وچ ہنٹ کا تاثر ہوگا. لیکن یہاں پہ بادی النظر میں جو کرمنل جسٹس سسٹم ہے جو ویسٹ میں ہے جی, وہ کم از کم لوگوں کو پکڑ کے قانون کے دائرے میں لاتا ہے. میں نہیں کہتا کہ لا انفورسمنٹ میں کرپشن نہیں ہوگی, لیکن جب معاملہ عدالتوں میں آ جاتا ہے تو وادی النظر میں لوگ جو پکڑے جاتے ہیں ان کے لیے بچنا مشکل ہوتا ہے. ایک تو یہ کہ ان کا کرمنل جسٹس سسٹم ایز فار ایز کورٹس آر کنسرن وہ کافی بہتر ہے. دوسرا, انہوں نے جو ریکمنڈیشن دی ہیں میرے خیال میں بڑی صائب ریکمنڈیشن ہے. جیسے انہوں نے جو بات کی ہے کہ پولیٹیکل جو آپ جو ہے پالیٹکس میں جو منی کا استعمال ہے وہ میرے خیال میں انٹرنیشنل ایشو ہے کہ آپ پالیٹکس میں سے جب تک پیسہ نہیں نکالتے
جی,
تب تک آپ وہ پالیسیز نہیں لے کے آ سکتے جو عام آدمی کو افیکٹ کرتی ہیں. جہاں بھی آپ دیکھتے ہیں کہ جہاں سرمایہ دار یا بڑے لوگ پالیٹکس پہ حاوی ہوتے ہیں تو جب گورنمنٹ آتی ہے چاہے وہ دنیا باہر کی ہو چاہے وہ سب کانٹیننٹ ہو, وہ جو سرمایہ دار جو انویسٹ کرتے ہیں پالیٹکس میں وہ ریٹرن اپنا لینا چاہتے ہیں, چاہے وہ ہولڈنگ کے ذریعے ہو چاہے ذرائع اجناس کے ذریعے ہو چاہے بڑے بڑے ٹھیکوں کے ذریعے ہو چاہے پارٹی فنڈ کے ذریعے ہو چاہے نائٹ ہوڈ ہو چاہے آپ کو بڑے بڑے عہدے دلوانے میں ہو. تو وہ ان کا انفلوئنشیل کردار مغرب یا مشرق اس میں آپ رول آؤٹ نہیں کر سکتے. تو یہ بڑی اچھی ریکمنڈیشن ہے, میں اس کو ٹاپ ریکمنڈیشن سمجھتا ہوں کہ جب تک پالیٹکس نہ کپ آف ٹی نہیں لے کے آتے مڈل کلاس آگے نہیں آئے گی. مڈل کلاس آگے نہیں آئے گی تو عوام کی تربیت نہیں ہوگی کہ لوگوں کو فیئر ڈیسیجن میکنگ ملے, لوگوں کو بہتری کے لیے کام کرنے کا موقع ملے اور پالیٹکس میں پیسے کا عمل دخل کم ہو جائے. دوسری اور تیسرا آخری جو پوائنٹ میں سمجھتا ہوں کہ مغرب میں کرپشن کیوں پھر بھی رہتی ہے وہ یہ ہے کہ یہ کم کرتے ہیں, یہ سخت کرتے ہیں ریسورسز فرام ادر کنٹریز, اسپیشلی دے میک یوز آف دی ویکنیسز آف کنٹریز
جو ترقی یافتہ کم ہوتے ہیں, جو کم ترقی یافتہ ملک ہوتے ہیں
ان کا سسٹم بہت کمزور ہوتا ہے. تو وہ چاہتے ہیں کہ وہاں قانون ٹوٹے, وہ چاہتے ہیں لوگ یہاں پیسے لے کے ہمارے ملکوں میں آ کے انویسٹ کریں, وہ چاہتے ہیں سعودی پاکستان نائجیریا کا پیسہ مغربی ممالک میں آ کے انویسٹ ہو, اور ان کے حکمران ہمیشہ ان سے ڈرتے رہے کہ آپ کے پیسے ہمارے پاس پڑے ہیں اور آپ کے اسٹیک جو ہے ہمارے ہاتھ میں ہے. تو وہ جہاں رول ریلیکس ہوتا ہے وہاں کوئی منی لانڈرنگ کا نہیں پوچھتا, پیسے وہ ان کے انویسٹ رکھتے ہیں اور وہ ہمیشہ ان کے تابع دار رہتے ہیں. حالانکہ قانون ٹوٹ رہے ہوتے ہیں پر ان کو پتا ہوتا ہے کہ ان کی انویسٹمنٹ یہاں پہ مارگیج ہے, سبوتاج ہے اور کمپرومائز ہے. تو یہ وہ چیز ہے جس کی وجہ سے ایک فیئر ڈیسیجن میکنگ پوری دنیا میں نہیں ہو پاتی.
اچھا,
یہ میرے خیال میں یہ بھی ہے.
شکریہ بیرسٹر صاحب, یہ بات جو ہے یہ ہماری بھی سمجھ میں آتی ہے اس بات کی کہ بعض اوقات جو ایک سلسلہ ہے اور ایک دائرے کی طرح یہ چیزیں چلتی ہیں جو ایک دوسرے سے جڑی ہوتی ہیں, ملک کے اندر بھی اور ملک کے باہر بھی اس کے سلسلے ملتے ہیں. اس وقت برسر اقتدار پارٹی پاکستان تحریک انصاف کے انفارمیشن سیکرٹری ہیں احمد جواد, وہ بھی ہمارے ساتھ ہیں, ان کو پروگرام میں خوش آمدید کہتے ہیں. بہت شکریہ سر آپ کے وقت کا. آپ کی حکومت نے کرپشن کے خلاف انتہائی کوششیں کی, اسی وعدے پر انتخابی کامیابی لے کر آپ آگے بھی آئے, پھر کہاں پر حکومت ناکام ہوئی کہ سکور نیچے چلا گیا ٹرانسپیرنسی انٹرنیشنل کی رپورٹ کے مطابق؟
دیکھیں, اس میں جو ریفرنس لیا گیا ہے 107 نمبر اور اس سے ابھی 120 پہ آنا, پہلے تو ہم یہ دیکھیں کہ جو ادارے جن کا کام کرپشن کی اسیسمنٹ کرنا یا ایویلیویشن کرنا اور ان کی رینکنگ ہے, کہیں ایسا تو نہیں کہ ان اداروں کے اندر بھی کرپشن صلاحیت کر گئی ہے؟ اس کی ایک میں مثال دینا چاہوں گا
جی,
کہ پچھلے دور حکومت میں ٹرانسپیرنسی انٹرنیشنل کے جو کنٹری ہیڈ تھے پاکستان میں عادل گیلانی صاحب, وہ پاکستان کی رینکنگ پچھلے دور حکومت میں دیتے رہے, اور اس کے سلسلے میں ان کو بوسنیا میں امبیسڈر کے طور پر بھیج دیا. میرا خیال ہے کہ کبھی بھی کسی بھی حکومت میں کسی ملک میں ٹرانسپیرنسی انٹرنیشنل جس کا کام حکومت کی ایویلیویشن کرنا ہے اگر وہ حکومت سے عہدے لے تو آپ کو یقین ہے.
اچھا وہ تو اس بات کو ہم وہ جی چونکہ اس وقت ہمارے ساتھ گیلانی صاحب موجود نہیں ہے لیکن ان کی ایک ساؤنڈ بائٹ ہمارے پاس ہے ہم وہ بھی ضرور چلائیں گے اور اس میں بھی یہی بات کی گئی ہے کہ پاکستان تحریک انصاف کے میں بھی کچھ ایسی چیزیں ہو رہی ہیں اس وقت جو ڈیووس میں گروپ گیا ہوا ہے اس میں بھی اس کے بارے میں انہوں نے بات کی ہے ہم وہ بھی آپ کو ساؤنڈ بائٹ ان کی ضرور سنا دیں گے لیکن اس کے باوجود اس کو جی اس سے ہٹ کے آپ ہمیں بتائیے گا کہ کہاں پر کمی رہ گئی کیونکہ اصلاحات کی کوششیں ہو رہی ہیں اس میں کوئی شبہ نہیں لوگ اس بارے میں بات بھی کرتے ہیں آپ میرا مطلب یہ کہنے کا ہے کہ ذاتی حوالہ دیے بغیر
جی سمجھ لیا جی ہاں جی مجھے آپ کا سوال سمجھ آ گیا
جی
میں نے اب اس کا جواب دینا ہے اور جواب میں کئی اینگلز ہوتے ہیں اس میں کوئی چیز ہٹ کے نہیں ہوتی ہر چیز ایک دوسرے سے کنیکٹڈ ہوتی ہے تو میں نے آپ کو سب سے پہلے
اس کی وجہ بتائی
کوشچن مارک ہے بہت بڑا وہ میں نے آپ کے سامنے ریز کیا اب آ جاتے ہیں ہم تحریک انصاف کے دور میں تین پوائنٹس کے ساتھ یہ تنزلی جو ہوئی ہے یہ کیوں ہوئی ہے اس میں جو سب سے پہلے ایک اور اینگل ہے جو میرے ذہن میں آتا ہے وہ یہ ہے کہ تحریک انصاف تو 117 سے 120 پہ لے گئی ٹھیک ہے لیکن اس 117 پہ اس ملک کو کون لے کے آیا ہم تو 117 پہ نہیں لے کے آئے نا ہماری تو پہلی دفعہ حکومت ہے اور ہم جو ریفارمز یا پالیسیز کر رہے ہیں ہو سکتا ہے اس کا پہلے سال افیکٹ نہ آیا ہو دوسرے سال میں آ جائے وہ تین پوائنٹ ہم نیچے لے گئے لیکن 117 تک اس ملک کو کون لے کے آئے یہ سب سے بڑا کوشچن ہے کہ آپ کے ملک میں جو پچھلے 30 سالوں میں دو پارٹیز نے جس طرح سے کرپشن کی باریاں لی ہیں اس کے نتیجے میں آپ یہاں تک پہنچے ہیں اور اس کے بعد ہم اگر اس میں کوئی ڈیمیج کنٹرول کر رہے ہیں تو ڈیمیج کنٹرول کے اثرات جو ہیں وہ فوری طور پہ نہیں آتے اور خاص طور پہ ابھی تھوڑی دیر پہلے بھی جو گفتگو ہو رہی تھی پاکستان جیسے ممالک یا ڈیولپنگ کنٹری جہاں پہ جوڈیشل سسٹم جہاں پہ اکاؤنٹیبلٹی کا سسٹم جو ہے وہ اتنا ویک ہے کہ آپ جب کرپشن کے کیسز لے کے آتے ہیں تو وہ سال سال تک چلتے رہتے ہیں اور اس کے باوجود وہ وائٹ کالر کرائم جو ہے وہ پاکستان جیسے ملک میں اس کو ثابت کرنا بڑا مشکل ہے اور جب تک اکاؤنٹیبلٹی نہیں ہوگی جب تک لوگوں کو اس کی سزا نہیں ملے گی تو جرم سے خوف یا وہ پریونشن جو ہے وہ بڑی مشکل ہو جاتی ہے لیکن مجھے اس چیز کا پورا یقین ہے کہ پاکستان تحریک انصاف جب 2023 میں اپنے 4-5 سال پورے کر کے جائے گی تو ایک اچھا ٹریک ریکارڈ چھوڑ کے جائے گی.
اچھا اس کے بارے میں جی میں مزید آپ سے بات کروں گی تھوڑا سا ہمیں وقت دیجیے جی جی کیونکہ مجھے آپ سے یہی سوال کرنا تھا کہ آپ کی حکمت عملی آگے کیا ہوگی یہ ہم تھوڑا سا بعد میں بات کر رہے ہیں لیکن جو آپ بات کر رہے ہیں مکمل ضرور کیجیے.
جی میں اس میں یہ کہہ رہا تھا کہ اس 1.5 سال کی حکومت میں اگر آپ دیکھیں تو کوئی میگا اسکینڈل جو ہے پاکستان میں سامنے نہیں آیا. آپ کے جتنے اسکینڈلز ہیں چاہے وہ اربوں روپے کسی کلفے والے کے اکاؤنٹ میں ہیں یا وہ جو غیر قانونی ٹیٹیز ہیں ملک سے باہر پیسہ جا رہا ہے پھر واپس آ رہا ہے ان سب کا تعلق جو ہے وہ پریویس گورنمنٹ کے ساتھ ہے. ہمارے 1.5 سال میں آپ کو کوئی ایسا کیس جو ہے وہ سامنے نہیں آیا کہ جسے کوئی میگا کرپشن کا ہم کہہ سکتے ہیں.
جب آپ سب ابھی ہم آپ سے بعد میں بات کرتے ہیں اس بارے میں بھی ہم بعد میں بات کرتے ہیں کہ اس کی کیا صورت ہوگی کہ آگے چل کے حکومت کو کس طرح کی حکمت عملی چلانے کی ضرورت ہوگی. ہمارا یہ پروگرام سیگمنٹڈ ہوتا ہے ہمیں کچھ اور بھی کرنی ہوتی ہیں بات. ڈاکٹر عوان آپ مجھے یہ بتائیے گا کہ آپ نے بہت تفصیل سے بتایا کہ پولیٹیکل کرپشن کی بات کی سول کرپشن کی بات کی کیا آپ سمجھتی ہیں کہ جب تک سول کرپشن اور پولیٹیکل کرپشن کو الگ الگ نہ کیا جائے جسے کہنا چاہیے یہ سارے جو مختلف گروپس ہیں سوسائٹیز کے جو ایک پاکستانی معاشرے کے مختلف گروپس ہیں جب تک وہ ایک پیج پر آ کر کام نہیں کرتے اس وقت تک معاملے کو آگے نہیں بڑھایا جا سکتا. لیکن ایک ایسے ملک میں جہاں پر بہت سارے مسائل عوام کو درپیش ہیں وہاں پر اس صورتحال میں پیش رفت کرنے کی کیا صورت ہو سکتی ہے کچھ آپ دیکھتی ہیں کچھ سمجھ میں آتا ہے؟
جی بالکل. ابھی ایک بڑی اہم بات جو پچھلے اسپیکر نے کی ہے وہ یہ ہے کہ گورنمنٹ کی کیا کردار رہا ہے اس میں ذرا میں پر کوئک سا ایک کامنٹ کرنا چاہوں گی. اصل میں بات یہ ہے کہ اب تک پچھلی سیاسی جتنی جماعتیں ہیں جتنی حکومتیں ہیں ان کا ٹارگٹ رہا ہے افراد کی کرپشن اشخاص کی کرپشن کے اوپر. मतलब आप पीएमएलएन का टाइम देख लें, पीपल्स पार्टी का टाइम देख लें, तो उसमें एक फोकस ये रहा है कि आप जो एक शख्स करप्शन कर रहा है उसको पकड़ें, लेकिन बात तो तब हो जब आप इदारों की करप्शन को आइडेंटिफाई करें और उसको एड्रेस करें। तो इदारों की करप्शन के ऊपर कोई काम नहीं हो रहा, जिसकी वजह से चीजें जो है वो स्लो हुई है। पीटीआई गवर्नमेंट ने पिछले दिनों किए हैं, बिल्कुल सही वो कह रहे हैं, मैं एग्री करती हूँ उनसे, लेकिन इसको स्पीड अप करना अभी भी इदारों की करप्शन के ऊपर उस तरह से फोकस नहीं है।
अच्छा।
अब मैं आ जाती हूँ आपके सवाल के ऊपर। अभी आपने कहा है कि क्या हम
क्या मुमकिन है जी, क्या मुमकिन है कि जरा एक मुस्बत बात हम करने की कोशिश करें कि जो है, जो मुश्किल है, जो मसाइल है, वो तो बात होगी, उसकी को हम हवाले देते हैं मुख्तलिफ चीजों के, लेकिन अब आगे करने की क्या जरूरत है, इससे निकलने की क्या जरूरत होनी चाहिए?
बिल्कुल, आगे करने की सबसे इम्पोर्टेंट बात आप इस मिसाल से देख लीजिए, जो आटे का बहरान अभी आया हुआ है, इसमें तो इदारों की करप्शन नजर आ रही है हमें, आम वो नींद नजर आ रही है। दूसरा, हम जो बार बार वैल्यू सिस्टम की बात करते हैं, सिविल और पॉलिटिकल दोनों को एक पे बिल्कुल होना चाहिए, लेकिन इसके साथ साथ हमारा मुआशरा क्या करता है, हमारा मुआशरा कहता है जी कानून बना ले, इसके लिए तो पॉलिसी नहीं है। हम पॉलिटिकल तरफ देखते हैं और जो पॉलिटिशियंस हैं, जो सियासी जमातें हैं, वो सब आवाम की तरफ देखते हैं, लेकिन इन दोनों कोऑर्डिनेशन के साथ अपने अपने दायरेकार में रह के काम करना चाहिए। उसकी वजह यह है कि फैमिलीज में जब बच्चा रेज होता है तो ये तो माँ बाप का काम है कि वो उनको बताएं कि भाई तुमने अगर चोरी की है या तुमने इस तरह से किया है वो गलत है। जब स्कूलों में आते हैं तो इस साथ का बताएं कि अगर आपने एक चीज के लिए
वैल्यू सिस्टम को मजबूत करने की जरूरत है। आप आपका कहना यह है कि वैल्यू सिस्टम को तब्दील करने की जरूरत है, सिविल सोसाइटी को भी इस सिलसिले में अपनी कोशिश करना होगी। प्रोग्राम में से सेगमेंट का वक्त जरा लंबा हो रहा है, जल्दी से सवाल कुछ और करते हैं। डॉक्टर इकबाल, माली मामलात और इंतजामी मामलात पर कंट्रोल दोनों ही बदउनवानी को रोकने के लिए जरूरी हैं। आपके ख्याल में पाकिस्तान जैसे मुल्क को करप्शन या बदउनवानी रोकने के लिए क्या इकदाम उठाने की जरूरत है कि सूरत हाल को बेहतर बनाया जाए, आगे की तरफ देखते हुए चलिए कि क्या इस्लाहात चाहिए?
आसानी उसके मैं ये बताना, जो किसी मुल्क में या किसी मुआशरे में अगर करप्शन होती है तो उसकी बेसिक एक ही वजह होती है, और ये होती है कि जो जिस कीमत पे चीजें बिक रही हैं वो कीमत और मार्केट की कीमत में फर्क है, इसलिए वो लोग जो के रेगुलेट करते हैं वो इससे फायदा उठा सकते हैं, क्योंकि देयर इज अ प्राइस डिफरेंस, वो उसको प्रॉफिट बनता है, वो एक किस्म का रिटर्न है जिसको वो हासिल करना चाह रहे हैं, इसीलिए करप्शन बढ़ती है। अगर आप प्राइसिंग सिस्टम को ऐसा कर दें कि वहां पर जो मार्केट प्राइस है वो रेगुलेटरी प्राइस के करीब हो, तो ऐसी सूरत में करप्शन नहीं होती। इसीलिए जरूरी हो जाता है कि जब आप किसी तरीके से पॉलिसी इंप्लीमेंट करते हैं तो ये जरूरी हो जाता है कि प्राइसिंग जो हो वो करेक्ट किस्म की हो और मार्केट बेस्ड। यकीनन गरीब लोगों को बचाने के लिए सब्सिडीज लगाना जरूरी हो जाती हैं, लेकिन उसके लिए एक एक्सप्लिसिट तरीका अख्तियार करना होता है जो कि बिल्कुल इफेक्टिव हो, जैसे कि इस्लाम में ज़कात का कॉन्सेप्ट होता था, वो अभी भी इम्प्लीमेंट हो सकता है। मेरा कहने का मतलब ये कि जब तक प्राइसिंग डिफरेंसेस होंगे करप्शन हो, क्योंकि प्राइसिंग जो है वो सप्लाई और डिमांड को कंट्रोल करती है और वो उनको मैच करने की कोशिश करती है। तो ऐसी कंडीशन में अगर आप प्राइसिंग पे असर नहीं डालते और बड़ी हद तक आप सुपरविजन को इंप्लीमेंट करते हैं, रेगुलेटरी प्रैक्टिसेस को इस्तेमाल करते हैं कि कोई गलत किस्म का तरीके से अपना फायदा ना उठा सके, तो फिर आसानी हो जाती है। लेकिन याद रहे कि ये जो आपको करप्शन नजर आ रही है ये इतनी पुरानी है जितनी कि इंसान खुद है, इसको आप कम कर सकते हैं,
पूरा पूरी तरह से काबू नहीं पाया जा सकता। अच्छा, तो बैरिस्टर मलिक आप बिल्कुल एक जिसी तरह क्विक कमेंट करते चलिए ताकि हम आपसे फिर इस सेगमेंट को हम ख़त्म करेंगे अहमद जवाद साहब के जवाब के साथ, और गिलानी साहब का हम आपको साउंड बाइट भी सुनवाएंगे। आप ये बताइएगा कानूनी नुक्ता नज़र से देखते हुए कि कवायद और जवाबित में या इस्लाहात कहाँ दरकार हैं, इंतजामी शोबों में, सियासी निज़ाम में? आपने सियासी निजाम में इस्लाहात की बात की है पहले, किस तरह से इसको देखेंगे और किस पर ज्यादा जोर देंगे? बिल्कुल क्विक
जी, मैं समझता हूँ कि जब तक आप अक्रॉस द बोर्ड अकाउंटेबिलिटी नहीं करेंगे तब तक फिर आप ये माफिया को जन्म देते रहेंगे, और इस्लाहात कानूनी इस्लाहात तो दरकार है ही। आपकी जो अदालतें हैं वो 6 महीने में 3 पेशियों के ऊपर पूरी दुनिया में अब सदका असूल है कि वुल्फ रिफॉर्म्स के बाद बरतानिया में भी 3 महीने में वो केस 6 महीने में 3 पेशियों पे फारग कर देते हैं। लाख दो लाख से नीचे वाले मुकदमात, फिर सिम्स डिसीडी करें आप कैसा क्या करना चाहते हैं दुनिया में, किस तरह का मुल्क रहना चाहते हैं, फिर और फिर आपका ज़कात का बेनज़ीर इनकम सपोर्ट प्रोग्राम आपने बनाया, आप देखें तो सही क्या गरीबों की इमदाद हो रही है। फिर अजनास के ऊपर आटा चावल घी गैस बिजली पानी अद्वियात, ये पांच सात चीजें जो है इसमें क्यों गाला इतना होता है, क्यों लोग जरूरियात को बेस बना के पैसा बनाते हैं। फिर अदारा जाति, जब तक आप अदारा जाति जो कंट्रोल है उसके ऊपर ओवरसाइट नहीं करेंगे, जब तक आप ये फैसला नहीं करेंगे इसकी ओवरसाइट कौन करेगा, और जब तक आप इसके ऊपर अच्छी टीमें पार्टियों के जरिए पार्लियामेंट में नहीं भेजेंगे और लोगों को मिडिल क्लास से नहीं लेके आएंगे, तो करप्शन एक वजह भी रहेगी, जरूरत भी रहेगी और पनपती भी रहेगी।
अच्छा, अब हम आपको सुनवाते हैं पाकिस्तान में जो ट्रांसपेरेंसी इंटरनेशनल के मेंबर हैं आदिल गलानी, जिसके बारे में अभी बात भी की, हम उनके ज़ात के बारे में अब कोई बात नहीं करेंगे, लेकिन मैं अहमद जवाद साहब से उनके उन्होंने जो कहा है उसके बारे में ज़रूर पूछना चाहूंगी। और वो कहते हैं कि पाकिस्तान में करप्शन की बड़ी वजह कानून की हुक्मरानी ना होना और मफादात का टकराव है, वो क्या कह रहे हैं आइए आपको सुनवाते हैं।
यानी जैसे कहते हैं जस्टिस डिले जस्टिस डिनाइड, तो यहाँ पर रूल ऑफ लॉ नहीं है। दूसरा कंफ्लिक्ट ऑफ इंटरेस्ट आज हर हुकूमत में है, आज के नहीं मैं हर हुकूमत बात कर रहा हूँ, अभी भी डाइवर्सिटी गई हुई है पाकिस्तान की, उसके अंदर भी आप देखेंगे जो नैब के एक्यूज है, नैब के इंक्वायरियां चल रही है, पनामा केस में इन्वॉल्व है, वो पाकिस्तानी टीम के मेंबर्स है।
साथ और इसके साथ साथ हम आपको बताते हैं कि इस वक्त अहमद जवाद साहब अब चले गए हैं, हमारे साथ नहीं है, उनकी लाइन ड्रॉप हुई। तो इसके साथ साथ हम बताते हैं कि हुकूमत पाकिस्तान यानी बरसर इक्तदार हुकूमत का क्या कहना है, जो मुशीर अच्छा हमारी जो मुशीर हैं इंफॉर्मेशन की डॉक्टर फिरदौस आशिकावान, वो क्या कहती हैं वो भी आपको सुनवा देते हैं और फिर अहमद जवाद साहब से बात करते हैं।
करप्शन के खिलाफ जहाद जो है ये कोई आसान अमल नहीं है, ये 72 साल का जो जड़ों में घुसा गंद है उसको साफ करने के लिए 15 महीने ना काफ़ी हैं, ये मुसलसल अमल है और इंशाल्लाह इस मुसलसल अमल से हम करप्शन ज़दा निज़ाम और करप्शन के बेनिफिशरीज जो हैं दोनों कुछ कस देंगे इंशाल्लाह।
हमारे साथ हैं अब पाकिस्तान तहरीक इंसाफ के इंफॉर्मेशन सेक्रेटरी अहमद जवाद, बहुत शुक्रिया सर आपने दोबारा वक्त दिया। आखिरी सवाल मेरा आपसे यही था, हमने अभी आदिल गिलानी साहब का भी एक साउंड बाइट चलाई थी जो वो कहते हैं कि इस हुकूमत की मैं बात नहीं कर रहा, तमाम हुकूमतों में यही होता रहा है कि करप्शन की बड़ी वजह जो है वो कानून की हुक्मरानी ना होना और मफादात का टकराव है। उन्होंने डिवोर्स में जाने वाले जो ग्रुप के बारे में भी बात की जिसमें उनका कहना है कि उन पर भी कई लोगों में मुकदमात हैं, तो इसको आप यहाँ पे हम छोड़ते हैं, लेकिन मुझे ये बताइएगा कि क्या हुकूमत पाकिस्तान पाकिस्तान तहरीक इंसाफ की जो हुकूमत है इस वक्त किसी इस्लाहात की कोशिश कर रही है या नई कोई इस्लाहात मुतारिफ करा रही है कि करप्शन का मुकाबला बेहतर तौर पर किया जाए और इसमें साफ शफाफ यानी ट्रांसपेरेंसी भी सामने आए, मुस्बत नोट के ऊपर।
जी, इसमें देखें सबसे जो मेरा ख्याल है अहम चीज जो होती है किसी भी हुकूमत के लिए कि उस हुकूमत का जो सरबरा है क्या वो अपने खानदान के लोगों को मुख्तलिफ पोजीशंस पे लगा रहा है, क्या वो अपने दौरे हुकूमत में इंग्लैंड के सबसे कीमती एरियाज में फ्लैट्स ले रहा है या पैलेसेस खरीद रहा है फ्रांस में इंग्लैंड में, ठीक है ना, तो आपको सबसे पहले तो वहां से करप्शन का आगाज होता है। तो वो करप्शन अल्लाह का शुक्र है कि पाकिस्तान को एक बहुत लंबे अरसे के बाद एक ऐसा हुक्मरान मिला है जिसको पैसे के साथ कोई गर्ज ही नहीं है, तो ये एक अच्छा जो सबसे बड़ा इंडिकेटर है कि हमारी बेहतरी के अब क्या चांसेस हैं। अब अगला सवाल ये पैदा होता है कि हमारे प्राइम मिनिस्टर ने जो टीम बनाई है क्या वो टीम जो है वो पाकिस्तान में इस करप्शन के मेनेस को कंट्रोल कर सकती है कि नहीं कर सकती, क्या उनकी रिफॉर्म स्ट्रेटजीज और पॉलिसी। देखें, ये तरीके इंसाफ की हुकूमत को हर सूरत में ये चैलेंज एक्सेप्ट करना पड़ेगा और हमें अवाम को करप्शन में कमी के हवाले से रिजल्ट देना पड़ेगा, इसमें कोई दो राय नहीं है। लेकिन आप ये जो फरदोस आशिक साहबा ने अभी थोड़ी देर पहले कहा उसको जहन में रखें कि जिस मुल्क में आप अगर PIA का इदारा लें तो उसमें कुछ 466 ऐसे हाई पोजीशंस के ऊपर मुलाजमीन आए हैं पिछले 10 सालों में जो कि जाली डिग्रियों वाले हैं, आप अगर कोई भी इस मुल्क में कोई अगर करेक्शन के लिए आप एक कदम लेते हैं तो एक पूरी माफिया, एक पूरी मोनोपोली जो है वो आपके खिलाफ खड़ी हो जाती है। ये कोई आसान जंग नहीं है करप्शन के खिलाफ करना। जिस मुल्क में आदत पड़ चुकी है, जिसमें स्टेक होल्डर्स हैं करप्शन के, वो एस्टेब्लिशमेंट हो या ब्यूरोक्रेसी हो या मीडिया हो या कोई भी अदारा हो, वहां पे वो सराइयत कर गई हो तो वो एक, जैसे आप कह सकते हैं कि एक मॉन्स्टर की शक्ल इख्तियार कर चुकी
है। तो टाइम लगेगा उसको,
ये एक्सक्यूज नहीं होना चाहिए
जी, इसको टाइम लगेगा। बहुत बहुत शुक्रिया अहमद जवाद साहब आपका। आप अब हम एक छोटा सा वक्फा लेंगे और उसके बाद प्रोग्राम की हमारी आखिरी दो सेगमेंट से, जिसमें हम डेवोस से हम लेंगे आरिफ अंसार को, जो हमारे साथ बात करेंगे। डेवोस में प्राइम मिनिस्टर वजीर आजम इमरान खान का दौरा किस तरह रहा, कैसे देखा गया। डॉक्टर जुबैर इकबाल हमारे साथ हैं, बैरिस्टर अमजद मलिक हैं। तो एक छोटा सा वक्फा और उसके बाद आगे चलते हैं।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से इस वक्त आप प्रोग्राम सुन रहे हैं जहां रंग, और अब हम बात करेंगे अपने प्रोग्राम की अगली सेगमेंट की, और हम वजीर आजम पाकिस्तान के दौराए डेवोस यानी आलमी इक्तसादी फोरम में जो उनकी मसरूफियात रहीं उसका एक जायजा लेंगे, तफसीली जायजा पेश करने की कोशिश करते हैं। डेवोस में आरिफ अंसार, जो यहाँ पॉलिटेक के चीफ एग्जीक्यूटिव हैं, इसकी कवरेज कर रहे हैं और वो हमारे साथ होंगे। गुज़श्ता दो रोज़ पहले भी उन्होंने वहाँ से हमारे साथ बात की थी, तो अभी हमें मालूम होता है जैसे ही वो हमारे साथ आएंगे उतनी देर में हम सेगमेंट का आगाज बाहर तौर करते हैं। तो सबसे पहले सवाल फिर मैं डॉक्टर इकबाल से ही करूंगी। डॉक्टर साहब, पाकिस्तान के वजीर आजम इमरान खान ने स्विट्जरलैंड के शहर डेवोस में सालाना आलमी इक्तसादी फोरम से खिताब करते हुए कहा कि सख्त मुआशी चैलेंजों के बाद अब पाकिस्तान तरक्की की राह पर चला है। उन्होंने आबोहवा में तब्दीली के मसले से निमटने के साथ साथ दहशतगर्दी और आलमी तनाज़ात की भी बात की। वजीर आजम ने मुख्तलिफ मुल्कों के कायदीन और अकाबरीन से मुलाकात के अलावा मीडिया आउटलेट्स पर तफसीली इंटरव्यूज में पाकिस्तान के मौकिफ को उजागर भी किया। आपके ख्याल में इस सारे तनाजुर के अंदर इस दौरे की कितनी अहमियत है और पाकिस्तान के मौकिफ को उजागर करने में कितनी मदद मिली?
देखिए, सबसे अहम बात यह है कि जहां तक वर्ल्ड इकोनॉमिक फोरम का ताल्लुक है, ये नॉर्मली एम्प्लॉयर्स, मेजर ग्लोबल एम्प्लॉयर्स की ऑर्गेनाइजेशन है। ये ऐसी ऑर्गेनाइजेशन नहीं है कि जिसमें के सोशल वैल्यूज के मुताबिक सोचा जाए या पॉलिटिकल इश्यूज के मुताबिक सोचा जाए। लेकिन ये पहली दफा 50वीं जो कॉन्फ्रेंस थी उसमें बड़ी हद तक ग्लोबल इश्यूज, स्टेक होल्डर्स, क्लाइमेट चेंज और दूसरी जो इंस्टेबिलिटीज हैं जिनमें ऑफकोर्स टेररिज्म शामिल है, उसके मुताबिक बातें की गई। ऐसी सिचुएशन में पाकिस्तान के प्राइम मिनिस्टर की वहां पर जो स्पीच थी वो अच्छी स्पीच थी। उसका असल मकसद यही था कि देखिए, ग्रोथ जो है उसके लिए जो प्री कंडीशंस होती हैं उनमें सबसे आम बात यह आ जाती है कि किस हद तक दुनिया कोलैबोरेट कर रही है और उनके इंटरेस्ट जो है आपके मुल्क के साथ कन्वर्ज करते हैं और किस तरह ये कन्वर्जेंस पैदा की जा सकती है। तो उसको देखते हुए जो उन्होंने जो स्पीच की है वो बुरी नहीं है, लेकिन सबसे बड़ी प्रॉब्लम ये आ जाती है कि पाकिस्तान जैसे मुल्क के लिए सबसे अहम ये बात होती है कि किस हद तक आप बाकी दुनिया से कैपिटल इनपुट कर सकते हैं, किस हद तक दुनिया का कैपिटल आपके मुल्क में इन्वेस्ट कर सकता है, क्योंकि उसकी वजह से ना सिर्फ ग्रोथ बढ़ती है बल्कि इंटरडिपेंडेंस बढ़ती है। जब इंटरडिपेंडेंस बढ़ती है तो फिर उसके साथ साथ रीजनल और ग्लोबल स्टेबिलिटी को तकलीफ पहुंचती है। ये एक देखने वाली चीज होती है, लेकिन जो स्पीच की गई उसमें ये महसूस नहीं हुआ कि कोई सब्सटैंटिव किस्म का कोई रिस्पॉन्स आया हो बाकी मुल्कों से, एक्सेप्ट दो तीन जो इश्यूज थे। एक तो क्लाइमेट चेंज का मामला आ जाता है और फॉरेस्टेशन की इशू आ जाता है और उसके साथ साथ रीजनल कॉन्फ्लिक्ट जो है जिनमें के टेररिज्म या इस किस्म के दूसरे कॉन्फ्लिक्ट साइड पाए जाते हैं उनको अहमियत देने की जरूरत दी गई है। लेकिन जहां तक मैं पहले अर्ज कर रहा था, ये फोरम ऐसा नहीं था कि जिसमें आप जाकर इकोनॉमिक इश्यूज की ऐसी बात करें कि बाकी दुनिया जो है वो आपकी तरफ देखना शुरू कर।
अच्छा, तो हम पूछते हैं असवर साहब से। असवर साहब हमारे साथ आरिफ अंसार हैं इस वक्त लाइन पर। ڈسکنیکٹ ہو گیا ان کا ٹیلیفون. چلیے وہ کوشش کر رہے ہیں کہ وہ ان سے بات کریں. اتنی دیر میں ہم بیرسٹر امجد ملک سے رائے لیتے ہیں ان کی کہ یورپ میں وزیر اعظم کے اس خطاب کو اور وزیر اعظم کے اس دورے کو کس طرح سے دیکھا جا رہا ہے, کیونکہ ان کی کافی لیڈروں سے ملاقاتیں رہیں اور چینلز کے ساتھ بھی, یورپی چینلز نے بھی ان کے ساتھ انٹرویوز کیے اور بات کو آگے بڑھایا.
میں سمجھتا ہوں کہ عمران خان صاحب کی جو انٹرنیشنل کریڈینشلز ہیں وہ آلویز کریٹ این انٹرسٹ ان میڈیا, جو ویسٹرن میڈیا ہے وہ آلویز ان کو ٹائم دیتا ہے اور ان کی بات سنتا ہے. لیکن ایز فار ایز پاکستان ایز اے اسٹیٹ از کنسرن تو ہم کافی مخمصے میں ہیں انٹرنیشنل دنیا میں. ہمارے دو تین جو بڑے ایشوز ہیں وہ بہت کریٹ کر رہے ہیں پرابلم. فار ایگزامپل ابھی ایران والا ایشو بن رہا ہے, اس میں کیا پاکستان کا رول ہے اور کیا پاکستان کا رول ہونا چاہیے. انڈیا پاکستان کے تناظر میں کشمیر کا ایشو ہے اور وہ بہت بڑی ایشو ہے, اس کے اوپر اگر آپ پذیرائی نہیں حاصل کر سکتے تو وہ پھر لگتا ہے کہ پاکستان کے پیچھے آپ بیچ نہیں سکتے کہ آپ نے اس سے کیا حاصل کیا. باقی مالیاتی جو ایشوز ہیں وہ پاکستان آلریڈی بہت زیادہ کرائسس میں ہے, اور جب آپ کی ذرائع اجناس اس طرح اوپر نیچے ہونا شروع کر دیں اور پرائسز جو ہیں عوام کی ریچ سے نکلنا شروع کر دیں, تو یہ جو مغربی ممالک ہیں آپ کو جب اقتصادی طور پہ ڈوبتا دیکھتے ہیں تو وہ غریب ممالک سے بات کرتے وقت وہ دیکھتے ہیں کہ یہ اب ہم سے کچھ مانگیں گے, تو وہ برابری والا جو چکر ہے کہ آپ ان سے برابری پہ بات کریں وہ پھر اس میں سے منہا ہو جاتا ہے, نکل جاتا ہے. تو یہ مغربی ممالک جو ہے بڑے کوشس ہوتے ہیں کہ اب یہ کوئی نئی چیز نہ ہم سے مانگے یا کوئی نیا قرضہ نہ مانگے. پاکستان اکنامیکلی بڑی ویکر پوزیشن پہ ہے,
تو
میں سمجھتا ہوں یہ جو سیشن ہے وہ نارمل ہے. کسی بھی طرح سے اگر کوئی ہمارا ہیڈ آف اسٹیٹ آتا ہے تو اتنی پذیرائی ملتی ہے.
چلیے اس وقت ہمیں عارف انصار ہمارے ساتھ ہیں جو کہ ڈیووس میں ہیں, اس عالمی اقتصادی فورم کی کوریج کے سلسلے میں تھے اور انہوں نے یہ سارا معاملہ خود سے دیکھا بھی ہے. السلام علیکم عارف. بہت بہت شکریہ آپ کا. ہمیں معلوم ہے کہ اس وقت بھی آپ کافی مصروفیت کے عالم میں ہیں. اس سے پہلے کہ پھر لائن سلسلہ ڈراپ ہو, بتائیے گا کہ ڈیووس میں آپ نے وزیر اعظم پاکستان کی ساری کوریج بھی کی ہے باقی چیزوں کے ساتھ ساتھ, تو اس دورے کی دو بڑی ہائی لائٹس آپ کے خیال میں کیا رہیں, کس طرح سے آپ اس کو دیکھیں گے؟
میرے خیال ہے اس میں جو پہلی ہائی لائٹ تو یہی تھی جو کہ عمران خان کی صدر ٹرمپ سے ملاقات ہوئی اور اس میں انہوں نے جو ہے مختلف ایشوز کو ریز کیا, جس میں پھر رپورٹس میں بھی آیا کہ افغان ریکنسیلیشن پروسیس کے بارے میں بات کی گئی اور کشمیر کو انہوں نے ہائی لائٹ کیا اور انہوں نے فیٹس سے ریلیٹڈ بات چیت بھی کی اس میں. دوسرا اس میں جو ہے وہ دوسرے میجر میڈیا جو ادارے ہیں ان سے انہوں نے انٹرویو وغیرہ بھی کیے ہیں اور ان سے بات چیت کی اور وضاحت کی ہے پاکستان کی پوزیشن مختلف موضوعات پہ. اور آج جو اس میں امپورٹنٹ بات رہی وہ یہ تھی کہ انہوں نے یہ پاتھ فائنڈر گروپ کے اور مارٹن ڈاؤ گروپ جو ہے پاکستان کی دو کمپنیاں ہیں, وہ ایک پروگرام ہوسٹ کرتی ہیں جس میں بھی عمران خان نے شرکت کی ہے آج, اور اس میں بھی انہوں نے بات کی اور ایکسپلین کی پاکستان کی پوزیشن کی کہ اس وقت جو ہے پاکستان جو ہے ایک رف اور ٹف دور سے گزر رہا ہے, کیونکہ وہ ان کے خیال میں ایک ریفارم کا اکنامک ریفارم کا پروسیس جاری ہے اور وہ ایک پین فل پروسیس ہے, اور وہ مرحلہ ایک دفعہ طے ہو جائے تو وہ آگے جو ہے پاکستان کے لیے جو ہے اسٹیبلٹی ہوگی. اس کے ساتھ ساتھ انہوں نے یوٹیوب سوشل میڈیا کے جو سی اوز ہیں یا سینئر لیڈرشپ ہے ان سے بھی ملاقاتیں کی ہیں اور ان سے بھی جو ہے بات چیت کی ہے, جس میں ان کی جو پاکستان کی انفارمیشن ٹیکنالوجی کی ایڈوائزر ہیں ثانیہ, انہوں نے شرکت کی اور انہوں نے اس میں جو ہے ان گروپ سے بھی جو ہے پاکستان میں ایسے کیمپین یا ایسے موضوعات ٹریننگ کی متعلق بات کی ہے جس سے اویئرنیس بڑھے جو سوشل میڈیا سے معاملات ہیں اس سے ریلیٹڈ جو چیزیں ہیں. تو یہ جو سیدھا سیدھا پوائنٹ ہیں اس میں یہ ان کے ساتھ ان کے اکنامک ایڈوائزر بھی جو تھے جو اسٹیٹ بینک آف پاکستان کے گورنر ہیں باقر صاحب وہ بھی تھے, پاشا جو فائنینس ایڈوائزر ہیں وہ بھی شامل تھے.
اچھا
تو اور ساری اکنامک ٹیم ان کے ساتھ
ہی. اچھا عارف بالکل چلتے چلتے ایک اور کوئک کامنٹ کرتے جائیے گا کہ جب صدر ٹرمپ کی ملاقات ہوئی, ظاہر ہے کہ صدر ٹرمپ نے وہاں افغان صدر اشرف غنی سے بھی ملاقات کی ہے, تو اب آپ کے خیال میں امریکہ نے پاکستان سے کہا ہے کچھ افغان عمل کے بارے میں, کیا توقع کی ہے اس سلسلے میں؟
میرا خیال ہے کہ زیادہ جو اس میں امپورٹنس ہے وہ یہی ہے کہ انہوں نے ان کو اپڈیٹ کیا ہوگا پاکستان کی طرف سے کہ پاکستان کی پوزیشن کیا ہے اور فیسیلیٹیشن جاری ہے اور اس وقت کس سٹیج پہ ہے. ظاہری بات ہے بہت ساری چیزیں تو میڈیا عام میں نہیں آ رہی, لیکن جو آ رہی ہیں اس کے مطابق تو یہی ہے کہ سیز فائر امپورٹنٹ ہے. اور صدر ٹرمپ کا جو بعد میں بیان آیا اس میں انہوں نے کہا کہ مزید کمی کی ضرورت ہے. جیسا کہ آپ کو پتا ہے طالبان کی طرف سے کمی کی تو بات کی گئی ہے, لیکن وہ مستقل طور پر سیز فائر سے نہیں کر رہے. تو ان دونوں معاملات پہ کچھ انڈرسٹینڈنگ اور ایک دوسرے کو اپڈیٹ کیا گیا ہوگا, اور کیا آگے جو مراحل ہیں اس کے بارے میں ایک دوسرے کی ایک دوسرے کو کنورج کرنے کی کوشش کی گئی.
بہت بہت شکریہ عارف, آپ وہاں پر ہیں, اور آل دا بیسٹ فار یور ریمیننگ اسٹے. آپ سے ہماری پھر بھی بات ہوگی. اب ہم پروگرام کی آخری سیگمنٹ میں آتے ہیں. بہت بہت شکریہ آپ کی اس آخری سیگمنٹ میں ڈاکٹر زبیر اقبال اس میں ہمارا ساتھ دیں گے. بیرسٹر امجد ملک کا بھی ہم شکریہ ادا کرتے ہیں پروگرام میں ساتھ دینے کا. ڈاکٹر اقبال, صدر ڈونلڈ ٹرمپ کے خلاف سینٹ میں جاری مواخذے کی کارروائی کے دوران ڈیموکریٹس نے الزام عائد کیا ہے کہ رواں سال ہونے والے صدارتی انتخاب میں دوبارہ کامیابی کے لیے صدر ٹرمپ بدعنوانی کے مرتکب ہوئے ہیں اور دھوکہ دہی انہوں نے کی ہے. اور صدر ٹرمپ نے عالمی اقتصادی فورم کے اجلاس میں جہاں سوئٹزرلینڈ میں شرکت کی اور صحافیوں سے گفتگو کرتے ہوئے انہوں نے کہا کہ ڈیموکریٹس کے پاس انہیں قصوروار ٹھہرانے یا صدارتی دفتر سے بے دخل کرنے کے لیے کوئی شواہد نہیں ہے. اور اس کے ساتھ ساتھ جو ڈیموکریٹ ہیں ایڈم شیف, وہ یہ کہتے ہیں کہ ایوان نمائندگان کی کارروائی, قانون حوالوں اور ویڈیو شواہد کا انہوں نے حوالہ بھی دیا, اور ایوان میں موجود 100 کے 100 سینیٹر سے اپیل کی کہ وہ اپنی ذاتی وفاداریاں الگ رکھتے ہوئے صدر ٹرمپ کے بارے میں فیصلہ دیں. آپ سمجھتے ہیں کہ مواخذے کے اس عمل میں ریپبلکن سینیٹرز سیاسی وابستگی سے بالا تر ہو کر کوئی فیصلہ کر سکیں گے؟
جی نہیں, دیکھیں بات یہ ہے کہ امریکہ میں بڑی حد تک ٹرائبلزم پیدا ہو گئی ہے. بیسیکلی یو آر آئیدر ود اس اور اگینسٹ, دیئر از نو, جو کہتے ہیں مڈل گراؤنڈ نہیں بچا. تو ایسی کنڈیشن میں جو ساری کی ساری یہ جو کمپلینٹس ہیں ان کو ایک کمپلین کے ساتھ کے طریقے سے سوچا جائے گا, ان کو پریجوڈیشل دیکھا جائے گا, ان کو کسی حد تک ریشنلی اینالائز کرنے کی کوشش نہیں کی جائے گی. اور اس کی دو وجوہات ہیں, ایک تو یہ کہ ریپبلکن پارٹی کی میجورٹی ہے سینٹ میں, وہ اس میجورٹی کو دیکھتے ہوئے اس کو استعمال کرتے ہوئے وہ امپیچمنٹ جو ہے اس کو ریجیکٹ کر دیں گے. دوسری بات یہ آ جاتی ہے کہ جہاں پہ ڈیموکریٹک پارٹی کا تعلق ہے, حالانکہ اس کے پاس ہاؤس ریپرزینٹیو میں میجورٹی ہے, اس قابل نہیں کہ یہ اپنی پوزیشن کو آگے بڑھا کر افیکٹولی امپلیمنٹ کر سکیں سینٹ کے اندر. تو ایسی کنڈیشن میں امید رکھنا کہ کوئی اس کا پازیٹیو اثر ہوگا کہنا بہت مشکل ہے, لیکن یہ ضرور ہے کہ اس کی وجہ سے ملک کے اندر جو نیگیٹیوٹی جو پائی جاتی ہے اور جو ٹرائبلزم جو بڑھتی چلی گئی ہے وہ اور بڑھ جائے گی, جس کا نقصان ہوگا فائدہ نہیں ہوگا.
اچھا, اسی سلسلے میں آخری سوال میرا, آخری ایک ڈیڑھ منٹ ہمارے پاس باقی ہے. 2020 کے انتخابات میں مواخذے کی اس کارروائی سے صدر ٹرمپ کیا ہمدردی, جسے سمپتھی ووٹ کہتے ہیں, وہ ملیں گے یا عوام حقائق کو سامنے رکھیں گے؟
بہت مشکل ہے یہ کہنا, لیکن یہ ضرور ہے کہ جو ان کا سالڈ بیس ہے وہ ابھی تک نہیں بدلا. تو ان کے 30-35% جو ووٹ ہیں وہ بالکل مضبوط ہیں اور وہ پوری حد تک ٹرمپ صاحب کے ساتھ ہیں, لیکن جو انڈیپینڈنٹ ہے ان کا کیا ہوگا, وہ کس طریقے سے اپنے پوزیشن کو دیکھیں گے, یہ کہنا بہت مشکل ہے. کیونکہ یہ دیکھیے اگلے 10 مہینوں میں کیا ہوتا ہے اور پوزیشن کس طریقے سے جاتی ہے. یہ ہو سکتا ہے کہ یہ جو اس وقت ڈسکشنز ہو رہی ہیں اور جو امپیچمنٹ کی جو پروسیڈنگز ہو رہی ہیں سینٹ میں, ان کی وجہ سے یہ جو انڈیپینڈنٹ گروپ ہے اس کے اوپر کوئی ایسا اثر ہو کہ وہ اپنی ووٹنگ پریکٹسز کو بدلنے کے لیے تیار ہو جائیں.
اچھا, اور آخری میرا سوال یہ ہے کہ رائے عامہ پر اثرات مرتب ہوں گے؟
جی یقیناً ہوں گے, دو طریقے سے. ایک تو یہ کہ جیسے میں نے پہلے عرض کیا, ٹرائبلزم اور ایکسٹریمزم بڑھتی چلی جائے گی, اور دوسری بات یہ ہوگی کہ ایک ایسا گروپ پیدا ہو جائے گا جو کہ نہ تو ایک کے ساتھ ہوگا نہ دوسرے کے ساتھ ہوگا, جس کی وجہ سے مشکلات یہ ہوں گی کہ انسرٹنٹی بڑھ جائے گی, اور اس کو گروپس جو ہیں وہ استعمال بھی کریں گے, ایکسپلوئٹ بھی کریں گے اور ان کو پروپیگیٹ بھی کریں گے.
بہت بہت شکریہ ڈاکٹر زبیر اقبال ہمارے ساتھ تھے. اپنے تمام تجزیہ کاروں کا ہم شکریہ ادا کرتے ہیں. پاکستان سے ڈاکٹر زمرد اوان, ڈاکٹر یہاں واشنگٹن سے ڈاکٹر عاصم یوسف سعید, جہاں واشنگٹن سے ڈاکٹر زبیر اقبال, لنڈن سے بیرسٹر امجد ملک, ڈیووس سے عارف انصار, اور اس کے ساتھ ساتھ پاکستان تحریک انصاف کے انفارمیشن سیکرٹری احمد جواد نے ہمارا ساتھ دیا. میزبان بہجت جیلانی, پروڈیوسر اسفر امام اور انجینئر ڈین کرافٹن کو اجازت دیجیے. آپ سے ہماری ملاقات پھر ہوگی. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
افغان طالبان کے وفد نے ملا عبد الغنی برادر کی قیادت میں قطر میں امریکہ کے خصوصی ایلچی برائے افغان مفاہمت زلم خلیل زادر افغانستان میں امریکہ اور نیٹو افواج کے کمانڈر جنرل سٹاک مولر سے ملاقات کی ہے. سابق افغان اٹرنی جنرل مولوی جلال الدین شنواری نے وائس آف امریکہ کو بتایا کہ فریکین نے مذاکرات کے دوران امن معاہدے کی تاریخ اور جگہ کے انتخاب پر بات چیت کی ہے, اور ان کا کہنا ہے کہ امن معاہدے کی تاریخی تقریب کے موقع پر علاقائی ممالک اور اس عمل میں شامل سہولت کاروں کو بھی دعوت دی جائے گی. لیکن پہلے ہم بات کرتے ہیں اس سوال کا پہلا جو حصہ ہے کہ جنرل صاحب, آپ سمجھتے ہیں کہ اتنی تفصیل اور وضاحت کے ساتھ اب جس امن معاہدے کی بات ہو رہی ہے اور جس میں علاقائی ملکوں اور سہولت کاروں کو بھی شامل کیا جائے گا, اس کے حقیقتاً مکمل ہونے کے واضح امکانات کتنے ہیں؟
میرے خیال میں اس سے امکانات بہت بڑھ گئے ہیں, ورنہ اس قسم کے ڈیٹیلز جو ہیں اور اس قسم کی جو کانفیڈنس ہے, یعنی آپ نے دیکھا کہ ایسے لگ رہا ہے کہ معاملات حل ہو گئے ہیں اور طالبان رضامند ہو گئے ہیں. جو امریکہ کی خواہش تھی کہ وہ اپنی فلیکسیبلٹی شو کریں, اور یہ بھی بڑا ضروری تھا کہ جو دوسرے ایلیمنٹس ہیں مثلا افغان حکومت ہے اور افغان دوسری پارٹیز ہیں, ان کے لیے بھی کوئی جگہ ہو. تو میرے خیال میں طالبان کی یہ قیادت ہے اس میں کوئی لچک دکھائی ہے, اسی وجہ سے یہ ممکن ہو سکا ہے کہ بات چیت اس طریقے سے بڑھے کہ اب معاملات اس نہج پر پہنچ گئے ہیں کہ دونوں میں معاہدہ ہونے کی امید ہے, اور اسی وجہ سے یہ ڈیٹس بھی فکس ہوئی ہیں, اور یہ بھی کوشش ہے کہ جو پاکستان اور دوسرے ممالک نیبرہڈ میں ہیں وہ بھی اس سیرمنی کو میں اٹینڈ کریں.
ڈاکٹر یاسا, کچھ روز پہلے افغان طالبان نے کہا تھا کہ انہوں نے امن معاہدے کے لیے ماحول سازگار بنانے اور امریکی فوج کے پر امن انخلا کے لیے افغانستان میں اپنی کاروائیاں محدود کی ہیں. سابق عسکری رہنما ہے حاجی دین محمد, انہوں نے کہا ہے کہ امریکہ طالبان امن معاہدے کے بعد اب بین الافغان مذاکرات کا آغاز ہو جائے گا. آپ بین الافغان مذاکرات کے منعقد ہونے کے بارے میں کتنے پر امید ہیں؟
حاجی بیجت, میرا خیال ہے کہ سب سے امپورٹنٹ مرحلہ وہی ہوگا کہ امریکہ اور طالبان کے درمیان یہ جو ایگریمنٹ سائن ہوں گے, اس کے بعد جو بین الافغانی مذاکرات کا مرحلہ وہ بہت زیادہ امپورٹنٹ ہے. اس کے کئی ایک پیچیدگیاں ہیں. میں یہ نہیں کہہ رہا کہ پیچیدگی طالبان اور نان طالبان کے درمیان, بلکہ وہاں پہ اس طرف افغانستان میں کابل حکومت اور سسٹم کے اندر جو بہت ساری دوسری جماعتیں ہیں وہاں پہ بھی کافی سارے مسائل ہیں اس ڈیلیگیشن کی ترکیب کو لے کر جو طالبان کے ساتھ مذاکرات کریں گے. حاجی دین محمد صاحب نے درست فرمایا, دو امپورٹنٹ ایشوز ہیں, تو وہ بڑی اچھی بات ہے اگر طالبان بھی جو ہے اس کو ایکسٹینڈ کریں اور بین الاقوامی مذاکرات کے کو مزید سازگار اور خوشگوار بنانے کے لیے وہ اس کو ایکسٹینڈ کریں تو بہت زیادہ بہتر ہوگا ایک. اور دوسری بات یہ ہے کہ اس طرف سے اگر ڈیلیگیشن اگر بہت زیادہ کمپریہنسو ہو تو اس کے پھر امپلیمنٹ کے لیے اس کا بہت زیادہ فائدہ مند ہوگا, اس جو بھی اگریمنٹ طالبان اور نان طالبان کے درمیان ہوتے ہیں. تو اس میں غنی صاحب کو بھی کچھ حوصلے کا وہ جو ہے مظاہرہ کرنا چاہیے. جو تو بہتر یہی ہے کہ پیس کی طرف زیادہ توجہ, پیس اس پروسیس کو بہت زیادہ کمپریہنسو بنانے کے لیے, اس کو کامیاب بنانے کے لیے بیشتر توجہ اس طرف مرکوز کیا جائے تو بہتر ہے.
محسن صاحب, آپ کے خیال میں امریکہ افغان امن عمل میں اس وقت پاکستان سے کیا توقعات رکھتا ہے؟
اس پیش رفت سے پہلے جو پاکستان کے فارن منسٹر تھے وہ امریکہ آئے واشنگٹن میں, انہوں نے سیکرٹری آف اسٹیٹ سے پھر نیشنل سیکورٹی ایڈوائزر سے ملاقاتیں کی, اور جانے سے پہلے انہوں نے جو پریس کانفرنس کی وہ بڑی اہم پریس کانفرنس تھی واشنگٹن میں. اس میں انہوں نے یہ کہا کہ میجر ایک ڈیولپمنٹ ہوئی ہے کہ طالبان کو اس بات پر رضامند کیا گیا کہ وہ اپنی متشدد کاروائیوں میں کو محدود رکھیں گے جب تک یہ بات چیت کا سلسلہ جاری ہے, اور یہ ڈیمانڈ جو ہے امریکہ کی جانب سے بڑی ڈیمانڈ تھی اور یہ ڈیمانڈ پوری ہوئی. اور شاہ محمود قریشی کہتے ہیں کہ اس پیش رفت میں پاکستان نے امریکہ اور طالبان کے ساتھ مل کر بڑا کام کیا ہے اور وہ سمجھتے ہیں کہ یہ بڑی ڈیولپمنٹ ہوئی ہے. تو میں یہ سمجھتا ہوں کہ ان کا یہ جو ایک بیان یا یہ ایک جو ہدف حاصل کرنے والی بات کر رہے ہیں, یہ اشارہ ہے کہ پاکستان جو ہے مؤثر رول پلے کر رہا ہے. اور دوسرا جو امریکہ کی جانب سے پاکستان سے جو یہ توقع کی جاتی ہے یا پاکستان سے جو کہا جا رہا ہے کہ وہ کون سا رول ہے جو پاکستان لوگ پلے کرے, امریکہ اور افغانستان کے درمیان 18 ماہ سے مذاکرات ہو رہے, تو لیکن اس میں جو اب رکاوٹیں آ رہی تھیں اس معاملے کو ایک معاہدے کی شکل دینے کی صورت میں, اس میں اب یہ ایک بڑی ڈیولپمنٹ اس کو کہا جا رہا ہے. تو میں یہ سمجھتا ہوں آنے والے دنوں میں اگر امریکہ اور طالبان میں کچھ معاملات طے پاتے ہیں تو اس میں پاکستان کا جو ایک رول ہے وہ یقینی طور پر ایک اہم رول ہو.
بہجت چلانی, اردو وی او اے, واشنگٹن.